لا حول ولا قوة إلا بالله العلي العظيم. بسم الله الرحمن الرحيم. الحمد لله الملك الحق المبين، بارئ الخلائق أجمعين، باعث الأنبياء والمرسلين، وهو رب العالمين. والصلاة والسلام على سيدنا المؤيد، بشيرنا المسدد، نذيرنا المجدد، المصطفى الأمجد والمحمود الأحمد أبي القاسم محمد. اللهم صل على محمد وآل محمد وآله وعترته الطيبين الطاهرين المعصومين المظلومين المنتجبين الميامين الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا. اللهم صل على محمد وآل محمد، سيما على بقية الله في الأرضين وحجته على العالمين. أجل اللهم له الفرج، ولعنة الله على أعدائهم أجمعين من الأزل إلى الأبد. أما بعد، فقد قال الله عز وجل في كتابه المبين وفرقانه المتين وقرآنه المجيد، بسم الله الرحمن الرحيم: قل جاء الحق وزهق الباطل وإن الباطل كان زهوقا. وقال: وسيعلم الذين ظلموا أي منقلب ينقلبون. ایام اعضا 1442 ہجرا کے پہلے عشرے کی آج یہ تیسری مجلس ہے. سیکنڈ آف محرم کا دن ختم ہوا ہے اور ایو آف تھرڈ محرم، شب تین محرم شروع ہو چکی. جعفری سینٹر اٹلانٹا میں ہماری ان مجالس کا عنوان امام زمانہ اس لیے ہے کہ کربلا کا جہاد اصل میں آ کے کمپلیٹ تو امام زمانہ کریں گے، اور یہی وجہ ہے کہ جب کبھی کربلا کو یاد کیا جاتا ہے تو حکم یہ ہے کہ امام کو بھی، یعنی امام زمانہ اجل اللہ تعالی ظہورہ الشریف کو بھی یاد کرو. قرآن کریم جگہ جگہ مختلف انداز سے امام زمانہ کو یاد دلا رہا. آج میں نے خطبے کے میں دو آیتیں تلاوت کی ہیں. پہلی آیت کل بھی تلاوت کی گئی تھی، یہ سورہ بنی اسرائیل کی آیت ہے، اور شب معراج یہ آیت پیغمبر کو عطا کی گئی، یعنی ابھی اسلام کا بالکل ارلی اسٹیج ہے، ابھی اسلام دنیا کے سامنے آنا شروع ہوا، ابھی تو میرے مولا کی ولایت کا اعلان بھی نہیں ہوا، ابھی تو امام علی علیہ السلام کی امامت بھی دنیا کے سامنے نہیں آئی، اور اسی وقت آخری امام یعنی امام زمانہ کا تذکرہ ہو رہا ہے. اس جملے کی زیادہ ڈیٹیل بات کی کسی مجلس میں آئے گی، لیکن سورہ بنی اسرائیل کی یہ آیت شب معراج نازل ہوئی ہے، اور اس میں بہت واضح طور پر تذکرہ ہے امام زمانہ کے جہاد کا. قل جاء الحق، اے حبیب کہہ دو کہ حق آ گیا. وزہق الباطل، اور باطل مٹ گیا، ختم ہو گیا، فنش. ان الباطل کانا زہوقا، باطل کو تو ختم ہونا ہی ہونا تھا. امام علی علیہ السلام کی ایک حدیث ہے، للحق دولا وللباطل جولا. حق وہ ہمیشہ ہمیشہ رہنے والا، باطل جو ہے وہ ٹیمپریری طور پر، بہت شور شرابہ، ہنگامہ، فساد، سوسائٹی کو ڈسٹرب کرنا، بہت طاقت یہ لگتا ہے کہ بس اب یہ باطل کو کوئی چیلنج کر ہی نہیں سکتا، لیکن وہ ایک ٹیمپریری فیز ہوتا ہے. جس طریقے سے سوڈے کی بوتل کو کھولے تو ایک جھاگ نکلتا ہے اور ختم. وہ باطل چاہے نمرود کی شکل میں ہو، پوری دنیا کی حکومت بھی اس کے ہاتھ میں آ جائے، اپنی ساری طاقت کا مظاہرہ کرے، ختم. چاہے وہ فرعون کی شکل میں ہو، چاہے وہ شداد کی شکل میں ہو، چاہے وہ ابو جہل و ابو لہب جیسے مشرکین مکہ کی شکل میں ہو، چاہے وہ یزید جیسے ظالم حکمران کی شکل میں ہو، چاہے وہ متوکل جیسے ظالم کی شکل میں ہو، اور چاہے آج ہمارے زمانے میں وہ صدام ہو کہ وہ شاہ ایران ہو کہ وہ ایک سے ایک ظالم، سب ختم ہو جانے والے. جولان ہے، ٹیمپریری تو ایسا لگتا ہے کہ بس اب یہ دنیا میں چھا گئے، ان کو کوئی چیلنج کرنے والا نہیں، لیکن للحق دولہ ہمیشہ رہنے والی پرمننٹ چیز حق ہے، باطل نہیں. یہ مولا کی حدیث قرآن کی اسی آیت کو اپنے الفاظ میں بیان کیا ہے کہ قل جاء الحق وزہق الباطل ان الباطل کان زہوقا، کہہ دو کہ حق آ گیا ہے، باطل مٹ گیا ہے، اور باطل کو مٹنا ہی مٹنا. قرآن کریم کی یہ وہ آیت ہے کہ جب امام زمانہ کی ولادت ہوئی 15th آف شعبان شب برات، تو پیدائش کے فوراً بعد امام زمانہ نے اپنی پیشانی کو زمین پہ رکھ کے اللہ کی بارگاہ میں سجدہ کیا اور اس آیت کی تلاوت کی. اور اس کا وٹنس بھی کوئی عام عورت نہیں، حکیمہ خاتون جیسی صاحب معرفت عورت. سامرہ کی زیارت جب آپ کرتے ہیں تو ایک ہی زری میں جو چار قبریں ہیں ان میں سے ایک جناب حکیمہ خاتون کی. شاید مجالس کے سلسلے میں آگے چل کر جناب نرجس خاتون کا تذکرہ ہو تو وہاں پہ جناب حکیمہ خاتون کا ذرا سا ڈیٹیل بیان ہوگا. بس یہ سمجھ لیجئے کہ بہت شارٹ کر کے علماء کہتے ہیں کہ اہل بیت کے گھرانے میں بھائی اور بہن کے تین پیئر ایسے کہ دنیا کی تاریخ میں اس کی کوئی ایگزامپل اور مثال نہیں. کربلا، امام حسین اور ان کی بہن زینب کبریٰ، اور پھر ہمارے آٹھویں امام امام علی رضا اور ان کی بہن کریمہ اہل بیت فاطمہ معصومہ قم، اور پھر ہمارے ٹینتھ امام امام علی النقی علیہ السلام اور ان کی بہن حکیمہ خاتون. وہ وٹنس کہ میں نے اپنے پوتے کو اس حالت میں دیکھا کہ وہ زمین پہ پیشانی رکھے ہوئے جاء الحق وزہق الباطل ان الباطل کان زہوقا کی آیت کی تلاوت کر رہا، اور صرف اپنی پیدائش کے موقع پہ نہیں، وہ پہلا موقع تھا جب امام دنیا کے سامنے آئے یہ آیت تلاوت کی، اور پھر جب امام کا ظہور ہوگا ری اپیئرنس جس کو ہم اور آپ جس کا انتظار کر رہے ہیں تڑپ رہے ہیں، تب بھی یہی تو روایت ہے کہ موسٹ پروبیبلی جمعہ کا دن ہوگا، 10th آف محرم عاشور کی تاریخ ہوگی، کوئی ایسا سال ہوگا، سال مینس ایئر، جو جفت ہوگا یعنی دو سے ڈیوائیڈ ہونے والا. شاید انگلش ڈیٹ کے اعتبار سے نوروز بھی ہو. فجر کا وقت ہوگا، مکے کی سرزمین ہوگی، خانہ کعبہ کی دیوار ہوگی، امام زمانہ ظاہر ہو رہے ہیں اور جبرائیل یہ آیت ایک بار پھر دنیا کو سنا رہے ہیں. ساری دنیا میں جو آواز جا رہی ہے جبرائیل کی، تو پہلے یہ آیت کہ قل جاء الحق وزہق الباطل ان الباطل کان زہوقا، کہہ دو کہ حق آ گیا، باطل مٹ گیا، باطل کو مٹنا ہی مٹنا. تو خدا کا یہ اعلان خاص امام زمانہ کے حوالے سے ہے، ان کا آنا حق آ گیا، اور ان کے آنے کا مطلب یہ ہے کہ دنیا سے سارے باطل کا خاتمہ ہونا. یہ آیت قرآن کی آیت، سورہ بنی اسرائیل کی آیت، شب معراج یہ آیت نازل ہوئی اور امام زمانہ کی طرف اشارہ ہو گیا. اور پھر وہ آیت جس کا کربلا سے بہت گہرا تعلق ہے، اور کربلا کا امام زمانہ سے بہت گہرا تعلق، سورہ مبارکہ شعرا کی لاسٹ آیت، وَسَيَعْلَمُ الَّذِينَ ظَلَمُوا أَيَّ مُنْقَلَبٍ يَنْقَلِبُونَ، تمام ظالموں کو یہ میسج ملے کہ ان کا زمانہ بہت شارٹ ہے، ان قریب ظلم کرنے والوں کو پتا چل جائے گا کہ کیسی چینج اور ریولیشن آتا. یا اگرچہ ورلڈ ہسٹری بار بار اس کی ایگزامپل ہمارے سامنے آتی, لیکن خاص طور پر کربلا. بلکہ روایتوں میں یہ ہے نا, آپ نے مجلسوں میں سنا ہے, جب سیدانیوں کا لٹا ہوا قافلہ کربلا سے کوفہ ہوتے ہوئے شام جا رہا تھا تو راستے میں بار بار اس آیت کی تلاوت کی. کس نے؟ ایک غیبی آواز. آواز آ رہی ہے جو اسپیکر ہے وہ نظر نہیں آ رہا, بلکہ حلب میں عیسائی کا چرچ, اس کی دیوار پر ایک ہاتھ نے اس آیت کو لکھا. سب سے بیسٹ ایگزامپل اس آیت کی کربلا ہے کہ اے ظلم کرنے والے ظالموں, عمر سعد ہو کے شمر, ابن زیاد ہو کے یزید, کہاں گئی تمہاری وہ طاقت, کہاں گئی تمہاری وہ بے حیائی, کہاں گیا تمہارا وہ ایروگنس, کہاں گیا تمہارا وہ گھمنڈ. اے ظلم کرنے والوں, تم دیکھو گے کتنے جلدی چینج آ رہی. مگر کربلا کے بعد یہ آیت اگر سب سے زیادہ اس کی بیسٹ ایگزامپل ہے تو امام زمانہ کا ظہور. ظہور امام کا مطلب ہی ہے کہ دنیا سے تمام ظالموں اور ظلم کا خاتمہ. یہ خاص امام زمانہ کی ڈیوٹی ہے. چنانچہ جب راوی نے ہمارے ایٹھ امام امام علی ابن موسیٰ رضا علیہ الصلات والسلام سے ایک سوال کیا کہ فرزند رسول, کیا آپ ہی صاحب امر ہیں؟ ہم زیارت میں بھی پڑھتے ہیں کہ السلام علیک یا صاحب العصر والزمان, کیا آپ ہی صاحب امر ہیں؟ آٹھویں امام نے کہا یقیناً میں بھی صاحب امر ہوں, لیکن وہ صاحب امر جو دنیا سے مکمل ظلم کو ختم کر دے گا, وہ میں نہیں ہوں, وہ میرا پوتا. کہ یہ ڈیوٹی اللہ نے امام زمانہ کی لگائی ہے. لیکن میں یہ بات کہہ رہا تھا کہ قرآن کریم میں یہ آیت وسیعلم الذین, ایک اشارہ یہ بھی ہے امام کی طرف, اور آنے والی مجالس میں ریمیننگ مجالس میں اور کچھ آیتوں کی تلاوت ہوگی. اب جیسا کہ میں نے یسٹرڈے کی مجلس میں عرض کیا تھا اور قرآن کریم کی کچھ آیتوں میں بھی اس کا اشارہ, دیکھیے اللہ نے اس دنیا میں جتنے بھی نبی بھیجے ہیں اور امام, سب کا ایک ہی مقصد ہے, ظلم کا خاتمہ, عدل کا قیام. آیت بھی ہے کہ ہم نے میزان نازل کیا. میزان, اب یہ اس وقت میں اس کی تفصیل میں بھی نہیں جا رہا, ترجمہ بھی نہیں کر رہا لفظ میزان کا, آیت کی تلاوت بھی نہیں کر رہا, لیکن میزان عدل کی نشانی, ترازو جسے ہم اردو میں کہتے ہیں بیلنس, جس میں دو پلے ہوتے ہیں جو بالکل بالکل برابر کے ہو جاتے ہیں, دو پلے, وہ عدل کی ایک نشانی ہے. تو اللہ نے انبیاء کی دنیا میں آمد کا مقصد, ائمہ کا مقصد یہ بیان کیا, ظلم کا خاتمہ, عدل کا قیام. اور یہ ذمہ داری امام زمانہ ادا کریں گے. اسی لیے امام زمانہ تمام انبیاء کے وارث ہیں, تمام انبیاء کے مقصد کو پورا کرنے والے, تمام ائمہ کے وارث, تمام ائمہ کے وارثوں کے مقصد کو پورا کرنے والے. اور اسی لیے روایت میں ایسے واقعات بھی ہیں کہ ظہور امام کے بعد امام سے یہ بھی سوال کیا جائے گا کہ آپ انبیاء کے وارث ہیں تو انبیاء کی شان دکھائیے. اب وہ تو امام کا آنا بھی رسول خدا کا امامہ سر پہ ہوگا, حضرت موسیٰ کا عصا ہاتھ میں ہوگا, حضرت سلیمان نبی کی انگوٹھی انگلی میں ہوگی, جو بعض روایتوں میں ہے کہ اسی انگوٹھی کی وجہ سے کی مدد سے جناب سلیمان دنیا کی تمام مخلوقات پر حکومت کرتے تھے. اس کی بحث میں اور اس کی تفصیل میں میں نہیں جا رہا ہوں, لیکن پھر بھی انبیاء کے یہ جو تبرکات ہیں وہ امام کے جسم پر ہونے کے باوجود کچھ لوگ آ کے یہی سوال کریں گے کہ وارث انبیاء. چنانچہ صادق آل محمد امام جعفر صادق علیہ الصلاۃ والسلام سے روایت ہے کہ ظہور امام کے بعد एक शख्स इस्फहान का रहने वाला इमाम के पास आएगा, मजमع आम है, इमाम का लश्कर है, सैकड़ों विटनेस है, सब इमाम को देख रहे हैं, और वो आकर कहेगा कि आप अंबिया के वारिस हैं, तो हजरत इब्राहिम का मौजिजा दिखाई, इमाम जमाना आग को रोशन करवाए, और उसके बाद फिर या नारो कुनी बर्दम व सलाम अला इब्राहिम की आयत की तिलावत करते हुए आग में तशरीफ ले जाएंगे, और आग में कुछ देर आराम करने के बाद वापस बाहर आएंगे और कहेंगे कि ऐ सवाल करने वाले, देख जो तूने मौजिजा मांगा था वो मैंने दिखा दिया। लेकिन एक बात याद रखिए, जिनके दिल काले होते हैं, सियाह, काले का लफ्ज तो सही नहीं है उर्दू में, सियाह दिल, वो तमाम दलीलें मुकम्मल होने के बाद भी नहीं मानते, चुनाचे वो देखेगा और कहेगा कि अरे वाह, आपने तो इतना बड़ा जादू दिखा दिया, आप तो बहुत बड़े जादूगर। इमाम ने उसकी ख्वाहिश पूरी की है, लेकिन बजाय इसके कि वो अब इमाम का कलमा पढ़े, जो तुमने मांगा इमाम ने दे दिया, कह गए तो जादू, इमाम उसी आग को इशारा करेंगे और वो आग ये कहते हुए उसको जला के राख कर देगी कि इमाम का इंकार करने वाले की यह सजा। अब फिर एक और मोमिन आ रहा है आजरबाईजान का और कह रहा है कि आप हजरत इलियास अल्लाह के उन अंबिया में से एक हैं जो अब तक जिंदा हैं और गायब हैं, और इमाम जमाना के साथी बनेंगे, लेकिन कहता है उनका मौजिजा दिखाई मैं आपको मान लूंगा। इमाम बस एक मरतबा ये वाकया पेश आ रहा जो बगदाद और सामर्रा वगैरह में जो दरिया बहता है, दरिया दजला, उसके किनारे इमाम कुरान की आयत की तिलावत करते हुए दरिया दजला के पानी पे इस तरह चलेंगे जैसे हम और आप जमीन पे चला करते। ये हजरत खिजर का मौजिजा भी है, ये हजरत इलियास का मौजिजा भी, और इमाम जाएंगे और वापस आएंगे, मोजा पहन के जाएंगे और पानी का एक कतरा भी इमाम के मोजे तक को गीला नहीं करेगा। लेकिन वो भी वही जुमला कहेगा, वाह आप तो इतने बड़े जादूगर बन गए, और इमाम पानी को इशारा करेंगे, वो पानी इस आदमी को गर्क करेगा। ये 7 दिन तक पानी में इस तरह से तड़प रहा कि जो कुरान करीम ने जहन्नम के बारे में कहा ना कि सुम ला यमूत फीहा वला यहया, जहन्नम वो है कि आदमी मरता भी नहीं, आदमी जीता भी नहीं, और 7 दिन के बाद ये मुकम्मल डूबेगा। और इमाम कहेंगे ये सजा है उसकी कि जो इमामत का इनकार कर, ये भी रिवायत है कि एक शख्स हजरत इस्माइल का मौजूदा तलब करेगा, आएगा इमाम के सामने और एक छुरी लेकर आएगा और कहेगा कि ये आप जमाने के इमाम है ना, यानी इन सब के जुमले का खुलासा यह है कि आप अंबिया के वारिस हैं ना, तो इस्माइल का मौजूदा मुझे दिखाइए, ये छुरी मेरे पास है। इस्माइल की गर्दन पे छुरी चली लेकिन गर्दन नहीं कटी। इमाम कहेंगे ये तेरे सामने जो आदमी खड़ा है, जाके छुरी अपने हाथ से इसकी गर्दन पे चला। अब वो छुरी चला रहा है, छुरी चल रही है और गर्दन नहीं कट रही, उसकी अपनी डिमांड के मुताबिक मौजूदा दिया गया, लेकिन दिल काला है, सियाह नहीं माना, कहा वाह आप तो बहुत बड़े जादूगर बन गए, छुरी चले और गर्दन न कटे। वही छुरी पलट के उसके गले पे चलेगी और उसको पैगाम मिले कि यह सजा है उसकी कि जो इमाम बरहक का इनकार करता। एक आदमी आएगा और आने के बाद कहेगा, ये मुख्तलिफ इलाकों के लोग हैं, रिवायत में है कि इनमें से एक का ताल्लुक तुर्किस्तान से है, एक का ताल्लुक इस्फहान से है, एक का ताल्लुक फारस से है, एक का ताल्लुक अरब की दुनिया से है, एक का ताल्लुक आजरबाईजान से। आकर कहेगा कि आपके हाथ में एक असा नजर आ रहा, तो मूसा के हाथ का असा जो था वो अजदहा बनता था, मुझे मौजिजा दिखाई, और इमाम जमाना वो असा जमीन पे फेंकेंगे और वह असा अजदहा बन जाए, हजरत मूसा का मौजिजा। حضرت موسیٰ کے اجدہ نے تو فرعون کے جادوگروں کے سانپ کھا لیے تھے، یہاں کوئی سانپ تو ہے نہیں معجزہ مانگ رہا، لیکن بجائے اس کے کہ وہ تسلیم کر لے، مان لے، قبول کر لے، ایک مرتبہ کہے گا واہ آپ تو بہت بڑے جادوگر بن گئے، اور وہی اجدہا اس طرح سے اس کو ڈائجسٹ کرے گا اور نگلے گا کہ اس کا سارا جسم اجدہے کے پیٹ میں صرف سر باہر رہے گا اور وہ تکلیف سے تڑپے گا، اور پھر اس کا خاتمہ ہوگا اور آواز آئے گی کہ یہ سزا امام برحق کے انکار کرنے والے. روایت یہ ہے کہ ایک آدمی آئے گا اور آنے کے بعد کہے گا کہ آپ حضرت خضر کا معجزہ مجھے دکھائیے. حضرت خضر کا معجزہ کہ وہ ہڈی سے انسان کو زندہ کرتے ہیں، اور وہ ایک ہڈی لے کر آئے گا، امام زمانہ اشارہ کریں گے، وہ ہڈی ایک انسان بنے گی اور کلام کرے گی، آدمی کہے گا واہ آپ تو بہت بڑے جادوگر، اور اس کو بھی یہی سزا ملے گی. اور ایک شخص آخر میں آئے گا، وہ عرب کا رہنے والا ہوگا، کہا کہ آپ پیغمبر ختم مرتبہ کا معجزہ دکھائی. ایک شیر جنگل سے نمودار ہوگا، امام اشارہ کریں گے اور وہ انسانی آواز میں کلام کرے گا اور امام زمانہ کی امامت کی گواہی دے گا، مگر وہ بھی وہی جملہ کہے گا، ارے تو بہت بڑا جادو ہو گیا. چنانچہ وہی شیر حملہ کر کے اس کو کھا لے گا اور آواز آئے گی کہ یہ ہے امام برحق کا انکار کرنے والے کی سزا. تو اب ایسی کئی روایتیں ہیں، میں نے تو یہ روایت صرف بے شمار روایتوں میں سے سلیکٹ کر کے آپ کے سامنے اس لیے پیش کی کہ اس کا میسج یہی ہے کہ یہ امام زمانہ وارث الیاس بھی ہے، یہ امام زمانہ وارث خضر بھی ہے، یہ امام زمانہ وارث ابراہیم بھی ہے، یہ امام زمانہ وارث موسیٰ بھی ہے، یہ امام زمانہ وارث داؤد بھی ہے، یہ امام زمانہ وارث محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم بھی، تمام انبیاء کا وارث. وہ تمام خصوصیات کو لے کے آ رہا، وہ تمام معجزوں کو لے کے آ رہا. حضرت داؤد کا اشارہ میں نے ابھی نام لیا کہ ان کا معجزہ بھی کہ لوہے کو نرم کر کے دکھائی. لیکن سوال یہ پیدا ہوتا ہے کہ یہ سارے انبیاء معجزے لے کے کیوں آئے تھے؟ الیاس پانی پہ چلا کرتے تھے، خضر ہڈی سے زندہ کیا کرتے تھے، شیر دشمنان رسالت کا خاتمہ کیا کرتا تھا، اسماعیل کی چھری گلے کو کاٹتی نہیں تھی، ابراہیم کی آگ جلاتی نہیں تھی، لائے کیوں تھے معجزے یہ انبیاء؟ اسی لیے تو لائے تھے نا کہ اس دنیا میں جو وہ پیغام لے کر آئے ہیں، پیغام عدل، اس کو ثابت کریں کہ ہم اللہ کے سچے نمائندے، یہ ثابت کرنے کے لیے لائے تھے. امام زمانہ معجزے لا رہے ہیں، لیکن مقصد وہی ہے کہ انبیاء کا جو مشن ہے وہ مجھے پورا کرنا. البتہ یہاں پہ ایک سوال ذہن میں یہ آتا کہ امام زمانہ اتنے اہم مشن کو لے کے آ رہے ہیں. یہی وجہ ہے کہ یہ روایتوں کا جملہ ہے کہ جب حکومت امام قائم ہو جائے گی، بلکہ میں ایک چھوٹا سا ٹکڑا اور اس میں ملا دوں تاکہ جو کل میری بات شروع ہوئی تھی یسٹرڈے کو، آج وہ کمپلیٹ ہو کے ہم ایک اسٹیپ آگے بڑھ. یہ تو ہوا انبیاء کی بات، انبیاء کے معجزے مانگے، مختلف علاقے کے لوگوں نے مانگے. ائمہ کی بات دیکھ لیجیے، ائمہ طاہری، کائنات کی افضل ترین شخصیت بعد رسول خدا، لیکن ان میں سے بھی ہر ایک نے امام زمانہ کو یاد کیا. یہ کہا جاتا ہے کہ جب شہزادی کونین کے پہلو پر کوڑا مارا گیا تو شہزادی کی زبان پہ امام زمانہ ہی کا نام آیا، اے میرے بیٹے مہدی کہاں. کربلا کے واقعے کے بعد جب مولا سجاد نے کربلا کا ذکر کیا، امام زمانہ کو یاد کیا. ابھی ابھی آپ بقرعید کو منا کے بیٹھے ہیں لاسٹ منتھ، اور دو مہینے پہلے روزوں کی عید، رمضان عید، عید الفطر. راوی جب چھٹے امام کے پاس جاتا ہے، عید کے اس موقع پہ امام روتے نظر آ رہے ہیں کہ عید ہے اور بڑا بابرکت دن ہے. اللہم بحق ہذا الیوم الذی جعلته للمسلمین عیدا ولمحمد صلی اللہ علیہ وآلہ وسلم وشرفا وکرامتا ومزیدا. वास्ता हम देते हैं, आए खुदा तुझे वास्ता इस दिन का जिसे आम मुसलमानों के लिए तूने ईद बनाया है और पैगंबर के लिए शरफ का जरिया बनाया, इतना अहम दिन। लेकिन इमाम उस दिन भी घर में बैठ के रो रहे हैं कि हमारी असली ईद तो वो है जिस दिन हमारा बेटा जाहिर होगा। ईद की इस खुशी में भी गम है तो यही गम है कि अब तक हमारा बेटा क्यों नहीं आया। आठवां इमाम जो हमारे यहां एक तरीका राइज है, ये पब्लिक में पहली बार आठवें इमाम के जरिए पहुंचा कि जब इमाम जमाना का नाम लिया जाता है आठवां इमाम अपने सर पे हाथ रख के खड़ा हो जाता, सर झुकाता। ये सुन्नत है आठवां इमाम, याद कर रहा। दसवां इमाम, मुझे यकीन है कि जाफरी सेंटर अटलांटा में जो जो मोमिनीन मेरी मजलिस सुन रहे हैं, जो मोमिनात मेरी मजलिस सुन रही, ऑलमोस्ट इनमें से हर एक ईरान की जियारतें किए हुए, या ये कह दूं कि ईरान की भी जियारतें आपने की हुई। अगर आपके काबिल एहतराम रेसिडेंस आलिम तो हौज़ इल्मिया ईरान के फारिग उत्तहसीन, ईरान की जियारतों में अहम तरीन जियारत तो मशहद में आठवें इमाम है और फिर कुम में मासूमा कुम करीमा अहले बैत है। लेकिन हम तेहरान भी जाते हैं और तेहरान के करीब वो जो पुराना शहर रहे जो अब तेहरान का हिस्सा बन गया, वहां भी जाते हैं शाह अब्दुल अजीम हसनी की जियारत के लिए। शाह अब्दुल अजीम इमामजादे, अगर आप एक फैमिली ट्री बनाए मासूमीन का तो इमाम हसन की औलाद में ये छठी पीढ़ी में आते हैं, सिक्स जनरेशन, इमाम हसन के पोते के पोते के बेटे शाह अब्दुल अजीम। तो इमाम हसन की फिफ्थ सिक्स जनरेशन में बने तो, और उधर इमाम हुसैन की जनरेशन चल रही है तो दसवें इमाम का जमाना। इमाम हसन की जनरेशन में शाह अब्दुल अजीम आए, इमाम हुसैन की जनरेशन में दसवें इमाम, ये एक टाइम पीरियड है। दसवें इमाम कोई जियारत के लिए करबला गया, फिर दसवें इमाम की खिदमत में पहुंचा, तकलीफें बताएं कि कितनी मुश्किलात से करबला गया। इमाम ने कहा कि अगर शाह अब्दुल अजीम की जियारत कर लेता तो तुझे करबला ही की जियारत का सवाब मिल जाता। कोई आदमी रय से कोई अहम मसले को पूछने के लिए मुश्किलात तय करता हुआ हमारे टेंथ इमाम के पास पहुंचा का ये मौला मसला पूछना है, बहुत अहम मसला। इमाम ने जवाब तो दिया लेकिन कहा इतना लंबा सफर तय करने की जरूरत नहीं है, तेरे करीब ही अब्दुल अजीम रहता है, उससे जाके ये मसला पूछ लेता तो ऐसा है जैसे मुझसे मसला पूछा। वो आदमी कुम का रहने वाला था। तो ये शाह अब्दुल अजीम बहुत अजीम शख्सियत है जिनकी जियारत करबला की जियारत है, जिनसे मसला पूछना, खुद इमाम मासूम से मसला पूछना। शाह अब्दुल अजीम ने जो इस्लाम का एक बहुत अहम हुक्म है वो हम तक पहुंचाया, और इस्लाम का यह अहम तरीन हुक्म हर दौर में अहम है, रसूल खुदा से लेके कयामत तक। लेकिन ये सबसे ज्यादा अहम ये हुक्म है गैबत इमाम जमाना के उस हिस्से जो जहूर के खासा करीब हो, जो चांसेस हमको लग रहे हैं कि शायद वो हमारा यही टाइम पीरियड। वो क्या हुक्म है? तो मोमिन घर में पैदा हुए, ईमान के साथ पैदा हुए, दैट्स नॉट एनफ। मौत जब आए तो ईमान तुम्हारा बाकी रहना चाहिए। कितने ही ऐसे हैं कि पैदा मोमिन होते हैं और मरते वक्त उनका ईमान खत्म हो जाता, और इसीलिए हमारे यहां हमेशा से शब जुमा दुआए अदीला पढ़ी जाती, अदीला जो हमें हक से उदूल करने से रोकती, यानी हम हक को छोड़ते नहीं। इसीलिए हमारे यहां ऑलमोस्ट हर फर्ज नमाज के बाद रजी तो बिल्ला है रब्बन की दुआ पढ़ी जाती, ये दुआ दीला है। लेकिन आखिरी जमाने के मोमिन के लिए कहा गया इसमें तुम और ज्यादा एहतियात करो, क्योंकि आखिरी जमाने में तो ईमान इस तरह जाएगा कि सुबह का मोमिन शाम को मोमिन नहीं रहेगा, शाम का मोमिन नेक्स्ट मॉर्निंग को मोमिन नहीं रहेगा, सुबह शाम ईमान जाएगा। تو آخری زمانے والے کے لیے دعائے عدیلہ کی اہمیت بہت زیادہ. اور بہت مختصر دعا اسلام نے بتائی کہ چلو اور کوئی نہ صحیح تو یا مقلب القلوب ثبت قلبی علی دینی. ابھی میں نے تذکرہ کیا چوتھے امام کا کہ وہ بھی امام زمانہ کو یاد کرتے ہیں, تو وہ پوری حدیث سن ہی لیجئے. کربلا, اگرچہ مجھے پتا ہے کہ کسی مومن کو یہ بات عجیب نہیں لگے گی کہ میں کربلا کی تاریخوں میں امام زمانہ کا ذکر کر رہا ہوں, لیکن پھر بھی ہو سکتا ہے کہیں شک پیدا ہو جائے تو میں ہر مجلس میں کچھ نہ کچھ اشارے کر رہا ہوں کہ واٹ از دا کنیکشن اینڈ ریلیشن بٹوین کربلا اینڈ امام زمانہ. کربلا کا واقعہ ختم ہو گیا, یعنی ختم سے مطلب ہے کہ ظاہری اعتبار سے اہل بیت واپس پلٹ کے مدینے آ گئے. جو بیویاں تھیں ود ان 10 ایئر یا اس سے بھی لیس دین 10 ایئر تقریباً ہر ایک کی وفات ہو گئی, چاہے وہ جناب زینب کبریٰ سلام اللہ علیہا ہوں, چاہے وہ جناب ام کلثوم ہوں, چاہے وہ جناب رباب ہوں, چاہے وہ ام لیلہ ہوں, اور چاہے وہ ام فروہ ہوں, مگر چوتھے امام کربلا کے بعد 35 ایئرس 35 سال مزید رہے. 35 سال کا مطلب یہ کہ آلموسٹ 2 جنریشن نئی چوتھے امام کے سامنے آ گئی, جو کربلا کے وقت یہ تو پیدا ہی نہیں ہوئے تھے. دیکھیں جس سال کربلا کا واقعہ ہوا جو بچہ اس سال پیدا ہوا ہو آفٹر کربلا وہ امام ہی کے لائف میں 30 سال 35 سال 34 سال کا ہو گئے. اور یا پھر ایسے لوگ تھے جو کربلا کے وقت بہت چھوٹے تھے, 4 سال 5 سال 10 سال کے بچے, وہ امام کے سامنے تو آلموسٹ 50 کے قریب پہنچ گئے. تو یہ وہ میں نے اگزامپل دی جو کربلا میں جا ہی نہیں سکتے تھے, جو پیدا ہی نہیں ہوا کربلا کیسے جائے, جو 2 سال 4 سال کا بچہ ہے وہ کربلا کیسے جائے. تو یہ لوگ جو کربلا کے جسٹ آفٹر پیدا ہوئے اور چوتھے امام کی زندگی ہی میں جوان ہو گئے, چوتھے امام کربلا کے وارث ہیں, اب ان کو اتنا دکھ اور غم ہوتا تھا, ہم اتنے سالوں کے بعد ہیں, 14 سینچریز گزر گئی, کربلا کا نام آتا ہے ہم تڑپ جاتے ہیں, وہ تو اسی زمانے کے وہی ٹائم پیریڈ, تڑپ تڑپ کے امام کے پاس آتے ہیں اور آ کر کہتے ہیں کہ فرزند رسول کربلا کا واقعہ بھی ہمارے بہت ہی ریسنٹ پاس میں ہوا ہے, ہم نہیں تھے اس وقت, لیکن مولا برداشت نہیں ہو رہا, دل جاتا ہے کربلا کا ریونج لے, مولا ہمیں اجازت دیجیے ہم تلوار نکال کے ظالموں سے لڑے. یہ بھی ایک بہت اہم جملہ ہے, اسلام میں اپنی مرضی نہیں چلانا, بہت ہی اچھا بھی اگر کوئی کام نظر آ رہا ہے تو پہلے امام سے کنفرم کراؤ. دیکھیے بظاہر اس سے بڑی عبادت کیا ہوگی کہ کربلا کا ریونج لینے کے لیے تم میدان میں جا رہے. یہاں تو مومن کو سوچنے کی ضرورت بھی نہیں, لیکن نہیں, اچھے سے اچھا کام, بہتر سے بہتر عمل, افضل ترین عبادت بھی, جب تک کہ امام معصوم سے کنفرمیشن نہ آئے اپنی طرف سے اپنی مرضی نہ چلانا. چھوٹی سی ایک ایگزامپل دے دوں, باتیں بہت ساری ہیں لیکن ٹائم کم, اور بہت ہی شارٹ ایگزامپل. گرج جعفری سینٹر اٹلانٹا کے جو مومنین اور مومنات ہیں شاید یہ ایگزامپل ان کے لیے بالکل ٹھیک اس لیے نہ ہو کہ میرا گیس ہے کہ آپ کی میجورٹی تو شاید یہ پرابلم کو اتنا سمجھ بھی نہیں پائے گی, لیکن دنیا میں شیعہ علاقے بعض ایسے ہیں جہاں یہ اتنا ہاٹ اور برننگ ایشو ہے کہ اس کے اندر مومنین میں ایسا ڈیویژن ہو گیا کہ ایک گروپ تو دوسرے گروپ کو خاص اس مسئلے کی وجہ سے کافر تک ڈکلیئر کرتا ہے, بلکہ کافروں سے بدتر. اور مسئلہ ایسا سینسیٹیو ہے کہ خالی کافر ہی نہیں کہتے, سیدھی سیدھی ماں کی گالی دے کے پاک اور پاکیزہ سیدانیوں تک پتوہمت لگا دیتے ہیں. سینسیٹیو مسئلہ, اور وہ کیا کہ کیا نماز کے تشہد میں جب ہم اشہد ان لا الہ الا اللہ وحدہ لا شریک لہ واشہد ان محمدا عبدہ ورسولہ کہتے ہیں، دو گواہیاں ہم نے دی اللہ کی اور رسول، تو یہ دونوں گواہیاں مکمل نہیں ہیں جب تک کہ ساتھ میں میرے مولا کی ولایت کی گواہی بھی نہ ہو جو غدیر قم میں واجب کی گئی. تب سوال یہ پیدا ہوتا ہے کہ تشہد میں دو گواہیاں ہیں، اس کے بعد اللہم صلی علی محمد و آل محمد، تشہد مکمل. کتنے ایسے لوگ ہیں، بلکہ انڈیا اور پاکستان کے کتنے ایسے علاقے ہیں جہاں وہ کہتے ہیں کہ یہ غلط تشہد ہے، اس کے اندر اشہد ان محمد عبدہ ورسولہ کے بعد اشہد ان علی امیر المومنین و وصی رسول اللہ و خلیفتہ بلا فصل، یہ بھی ہونا چاہیے. اور چونکہ جو نماز معصومین نے ہم کو بتائی، جو نماز تمام مجتہدین کی کتابوں میں ہے، اس میں یہ جملہ نہیں، تو وہ اس نماز کو نہیں مانتے، وہ ان مجتہدین اور مراجع کو نہیں مانتے. کہتے جو علی کی ولایت کا انکار کر رہا ہے تو وہ تو مومن چھوڑو مسلمان بھی نہیں، اور چونکہ وہ علی کی ولایت کا انکار کر رہا ہے تو اس کا مطلب یہ کہ وہ علی سے محبت نہیں کرتا ہے. جو علی سے محبت نہ کرے اس کی ماں نے کوئی نہ کوئی خراب کام کیا. بات کہاں سے کہاں پہنچا دی. تشہد میں یہ جملہ نہیں کہنا ہے، یہی فتویٰ ہے نا، ولایت کا انکار تو نہیں. یہ تو کسی نے نہیں کہا کہ علی کی ولایت کو نہ مانو، یہ تو کسی نے نہیں کہا کہ علی سے محبت نہ کرو. یہی مراجی اور مجتہدین ہیں جو کہتے ہیں کلمے کا جز ہے علی کی ولایت، اس کے بغیر کلمہ انکمپلیٹ. یہی مجتہدین اور مراجی ہیں جو کہتے ہیں کہ اذان میں علی کی ولایت کی گواہی دو. تو اگر ایسا ہی ولایت کا انکار تھا تو کلمے سے بھی نکال دیتے، اذان میں بھی منع کر دیتے. لیکن جب آدمی ذرا جذبات میں آ جائے تو سوچنے اور سمجھنے کی صلاحیت ختم ہو جاتی. اچھا، اب اس کائنات میں علی کی ولایت کی گواہی سے زیادہ بہتر جملہ اور کیا ہو سکتا؟ یا توحید پروردگار، یا رسالت محمد صلی اللہ علیہ وآلہ وسلم، یا ولایت علی. یہ کائنات کے تین پاکیزہ ترین اور بہترین جملے اور عبادت. مگر بات کہاں سے میں نے شروع کی، بہترین سے بہترین عمل بھی، بہترین سے بہترین عبادت بھی. پہلے امام سے کنفرم کرنا ہے، اس کے بعد اس کے اوپر عمل کرنا. جہاں امام اجازت دے اپنی جانیں قربان کرتے ہوئے اس مسئلے کو مکمل کرنا، جہاں امام چاہے ہمارا دل بھی نہ مان رہا ہو، ہمارا دماغ بھی نہ مان رہا ہو، ہماری عقیدت بھی نہیں مان رہی، ہماری محبت بھی نہیں مان رہی، کہہ رہے کہ نہیں یہ غلط روکا گیا، لیکن امام نے روک دیا، ختم. That's all. امام زمانہ کا تذکرہ ہو رہا ہے، چھوٹی سی بات عرض کر دوں کہ امام زمانہ کے غائب ہونے کے دو فیز ہیں. شروع میں امام جو غائب ہوئے اس کو غیبت صغرا کہتے ہیں، اور آج کل جو امام غائب ہیں اس کو غیبت کبرا کہتے ہیں. ایک بیسک فرق یہ ہے کہ غیبت صغرا میں امام باقاعدہ نام لے کر اپنا ایک نائب یا نمائندہ یا ریپریزنٹیٹو اپوائنٹ کرتے تھے، یہ میرا نائب ہے، نام لے کر، اور پھر اپنے اس نائب سے ٹائم ٹو ٹائم امام آ کے ملاقات کیا کرتے. اس نائب کا کام یہی ہے کہ مومنین کرام کے مسئلے، خمس، حاجتیں، سوالات امام تک پہنچائے. امام ملاقات کرتے مثلاً فار ایگزامپل منتھ میں ایک بار، اور امام پھر جو رپلائی اس کو دیں وہ اس نائب کو رپلائی دیں وہ مومنین تک پہنچاتے. اس طرح امام نے ون بائی ون فور نائب مقرر کی. جب چوتھے نائب کا آخری وقت آیا تو کہا کہ اب میری غیبت ایسی ہے کہ نام لے کر کسی خاص آدمی کو اپوائنٹ نہیں کیا جائے. ان شارٹ اب تمام مجتہدین میرے نائب. तो ये जो चार नायब हैं, इनमें से तीसरे नायब हमारे यहाँ बहुत मशहूर हैं, क्योंकि उन्हीं का नाम लेकर हम लोग 15 शाबान को अरीजा समंदर में डालते हैं, हुसैन इब्ने रौह। पहले नायब थे उस्मान इब्ने सईद, उसके बाद उनके बेटे बने, उन्हीं के बेटे मोहम्मद इब्ने उस्मान इब्ने सईद। अब इसमें भी इमाम जमाना की खास मसलहत थी कि उस्मान इब्ने सईद का सिलेक्शन किस बेस पर हुआ, क्राइटेरिया क्या, और फिर उसके बाद उन्हीं के बेटे को क्यों मुकर्रर किया गया। इंशाल्लाह वक्त मिला तो बताऊंगा, वरना वैसे तो अब मुश्किल लग रहा है क्योंकि मेरा ज्यादा फोकस साइंस ऑफ जहूर और जहूर से जस्ट बिफोर के जो दुनिया के हालात होंगे उस पर होगा। दूसरे नायब का जो जमाना आखिरी जमाना करीब आया, बूढ़े हो गए, बीमार हो गए, उनके जमाने में उनके बाद दो आलिम बहुत फेमस थे शियत में, अबू सहले नौबख्ती और हुसैन इब्ने रौह। और अबू बल्कि तीन थे, एक शलमगानी, और इन तीनों में जो सबसे कम स्टेटस रखते थे उस वक्त तक, वो हुसैन इब्ने रौह थे। ये नेचुरल प्रोसेस हर जगह होता है। अब जैसे आप में से बहुत से लोगों ने आगा खोई मरहूम की तकलीद की थी, अब आगा खोई की तकलीद कर रहे हैं, मर्जे वो हैं, लेकिन उनके बाद जो उलमा हैं उनमें दो तीन नाम बहुत मशहूर थे, और ये था कि इन्हीं में से कोई आगे फ्यूचर का मर्जे बनेगा। आज आपकी मेजोरिटी आयतुल्लाह सिस्तानी की तकलीद में है और आगा खामेनाई, अल्लाह इन सबको तूले उम्र दे, लेकिन अब इन्हीं की प्रेजेंस में भी इनके बाद वाली जनरेशन में कुछ नाम बहुत मशहूर हैं। तो उस वक्त भी यही था कि दूसरे नायब के जमाने में तीन शिया आलिम बहुत मशहूर थे, जिनमें सबसे कम जो पब्लिक फिगर थी वो हुसैन इब्ने रौह की थी। और पहले दो अबुल हसन शलमगानी और अबू सहले नौबख्ती बहुत मशहूर थे। जब दूसरे नायब का आखिरी वक्त आया तो अबू सहले नौबख्ती जो कि बहुत ही फेमस थे, वो उनके सरहाने बैठे थे, हुसैन इब्ने रौह उनके पाइथी बैठे थे पैरों में। बिल्कुल दूसरे नायब दुनिया से जा रहे हैं, आंखें खोली, और एक मर्तबा कहा कि अभी जमाने के इमाम ने मुझे ये ऑर्डर दिया कि मेरे बाद हुसैन इब्ने रौह तीसरा नायब बनेगा। भाई ये सुनना था, जो सरहाने बैठे हैं, जो सबसे फेमस हैं, जिनके चांसेस सबसे ज्यादा हैं नायब इमाम के, वो खड़े हो, वो पाइथी गए, हुसैन इब्ने रौह का बाजू पकड़ के उनको ला के सरहाने बैठा दिया, खुद जाके पाइथी बैठ गए। यानी जुमला मैं गलत कह रहा हूं, गलत जुमला कह रहा हूं, लेकिन टाइम बहुत हो गया है इसलिए बात को कंप्लीट करने के लिए, कि एक तरह से राइट बन रहा है अबू सहले नौबख्ती का, डिजर्व वो करते हैं, लेकिन इमाम ने नाम ले लिया हुसैन इब्ने रौह का, विदाउट एनी हेजिटेशन, विदाउट एनी क्वेश्चनिंग, विदाउट एनी डाउट वो जाके पैरों पे बैठ गए दूसरे नायब के, और हुसैन इब्ने रौह को सरहाने बिठा दिया। इमाम का हुक्म आ गया, खत्म, ऑर्डर इज ऑर्डर। अच्छा, जो इस ग्रुप के जो तीसरे नायब थे, जब उनको तीसरे आलिम थे, जब उनको ये पता चला शलमगानी को, वो नाराज हो गए इमाम से, इमाम ने जुल्म किया, राइट मेरा था, इसको क्यों बना दिया नायब, वो बिल्कुल अगेंस्ट चले गए शियत के भी, इमामत के भी, इस्लाम के भी। और फिर उससे एक बहुत बड़ा प्रॉब्लम पैदा हुआ है जो मैं बाद में डिस्कस करूंगा, क्योंकि आजकल जो हमारी मर्जियत पे एतराज होता है, कुछ लोग तो इंटेंशनली पर्पजली एतराज करते हैं, कुछ लोग बेचारे लैक ऑफ नॉलेज की वजह से, तो उसमें ये बहुत इंपॉर्टेंट हिस्ट्री का वाकया बनेगा, इसको छोड़ दीजिए। बाद में किसी ने अबू सहले नौबख्ती से एक सवाल किया कि देखो राइट तुम्हारा, नॉलेज भी तुम्हारी ज्यादा, सर्विसेज भी तुमने ज्यादा दी हैं इमाम को, पाइटी भी तुम्हारी ज्यादा मशहूर है, डिजर्व तुम करते हो, तुम्हें इग्नोर करके इमाम ने उनको क्यों नायब बनाया। मैंने बड़ी बड़ी ऑर्गेनाइजेशन को तबाह होते देखा इसी पॉइंट पर, राइट हमारा है, वो कैसे प्रेसिडेंट बन गया है, बस हम उसके अगेंस्ट। मैंने बड़े बड़े मुल्कों को तबाह होते देखा है। अब चूंकि आप जमालपुर और ताजपुर के रहने वाले हैं, तो आपके लिए गुजराती ज्यादा मुनासिब है, और गुजराती मुझे आती नहीं है, वरना हमारे उर्दू में एक शेर, नारंगी सियासत दौरा तो देखिए मंजिल उन्हें मिली जो शरीके सफर न थे। ये पॉलिटिक्स में ये होता, जिसने कोई स्ट्रगल नहीं किया वो तो बन जाता है लीडर, और बेचारा सारी जिंदगी सेक्रीफाइस करने वाले को उठा के दूध में से मक्खी की तरह निकाल के फेंक दिया जाता। और बाज लोग तो बाकायदा एक्सप्लॉइट करते हैं सिचुएशन को, गुस्सा दिलाते हैं। अबू साले नौबख्ती से कहा तुम्हारा राइट है, तुमको तो निकाल दिया गया, इनको बना दिया गया। तो उन्होंने कहा कि सुनो, पहली बात तो ये सुनो, मैं गुलाम हूं, इमाम नहीं। गुलाम का काम है कि जो आका कहे आंखें बंद करके माने, सवाल करना, वाय, क्वेश्चनिंग, फिलोसफी, लॉजिक, ये गुलाम का काम नहीं होता। इमाम ने कह दिया काफी है, मेरे दिल में भी नहीं आना चाहिए कि ऐसा क्यों हुआ। और दूसरी बात, एक फर्क है मुझ में और हुसैन इब्ने रौह में। देखिए अब ये वर्डिंग मेरी है कि हो सकता है नॉलेज मेरी ज्यादा हो, पाइट्री मेरी ज्यादा हो, सर्विसेज मैंने ज्यादा दी, हो सकता है कि इमामत से मोहब्बत में ज्यादा करता हूं, मगर एक क्वालिटी हुसैन इब्ने रौह में है जो मुझ में नहीं। और इमाम जमाना का नायब इस क्वालिटी वाला होना चाहिए, वो यह है कि हुसैन इब्ने रौह वो इमाम के सीक्रेट को सीक्रेट रखना जानते हैं। मैं ऐसा हूं कि हो सकता है कभी कोई दुश्मन है अहले बैत मुझे गुस्सा दिला दे और कह दे कि कोई तुम्हारा इमाम नहीं है, तुम झूठ बोलते हो और इमामत गलत चीज है, अगर है कोई इमाम तो दिखाओ हमें। तो मैं जोश में आकर उसे बता दूं कि इस वक्त इमाम कहां, इमाम गायब हैं, दुश्मनों से अपने आप को सीक्रेट रखना चाहते हैं। मैं जोश में आ जाऊं, गुस्से में आ जाऊं। कभी ऐसा होता है ना कि आदमी कहे अच्छा तुम्हें यकीन नहीं आ रहा इमाम, आओ मैं बताता हूं तुम्हें, इस वक्त इमाम यहां बैठे। नायब ये जो शुरू के तीन चार नायब थे उनको तो पता था कि इमाम इस वक्त कहां। हुसैन इब्ने रौह ऐसे कि अगर उनके बदन के टुकड़े टुकड़े कर दो तब भी वह इमाम का राज किसी को नहीं बताए। गैबत में ये बहुत बड़ी क्वालिटी। अच्छा ये बात मैंने जानबूझकर कही। एक तो जो हमारा सीक्वेंस चल रहा था कि जो इमाम कहते बस हमको मानना है, हमको अच्छा लगे कि बुरा लगे, लेकिन साथ में एक बात ये आ गई है कि आज हमारे बहुत सारे यंगस्टर, बहुत सारे यूथ, हत्ता बहुत सारे उलमा भी मौला की एक हदीस है कि मैं बूढ़े के तजुर्बे को, वो एक्सपीरियंस रखता पसंद करता हूं जवान के जोश से। बहुत सारे उलमा जो हौसे से पढ़ के आए इनमें मुझसे ज्यादा है, लेकिन बहरहाल ये मेरी दाढ़ी सफेद हुई है धूप में तो नहीं, दीन की खिदमत करते हुए बहुत सारे मैंने जमाने देखे, एक तजुर्बा। आज का जमाना ऐसा ही, दुश्मनान अहले बैत हमको जोश दिला दिला कर ऐसे सब्जेक्ट और टॉपिक पर हमको लेके आ रहे हैं कि जिसका नुकसान इस्लाम ही को पहुंच रहा है। दुश्मनान अहले बैत के लिए तो कोई फर्क नहीं पड़ता, ये यूट्यूब ऐसे क्लिप से भरी पड़ी। हमारे किसी जवान आलिम को जोश दिलाया और उसने एक मर्तबा किताबें खोल खोल के वो सारे आर्गुमेंट शुरू कर दिए जो इस टाइम पर जब सारी दुनिया इस्लाम का खात्मा करना चाह रही है, इस टाइम पे वो टॉपिक छेड़ने की जरूरत है। वो खुद से नहीं छेड़ते ये उलमा, इनको एक्सप्लॉइट किया जाता है, इनको गुस्सा दिलाया जाता है। फेसबुक पे चले जाइए आप, व्हाट्सएप के ग्रुप पे चले जाइए, यूट्यूब पे चले जाइए, हम जवाब दे रहे हैं, हम इनिशिएटिव नहीं दे रहे, हम अटैक नहीं कर रहे, अटैक हम पर हो रहा मगर हमसे बर्दाश्त नहीं हो रहा। हमारे मौला की शान में गुस्ताखी की जाए, शहजादी कौनैन की शान में गुस्ताखी की जाए, हमसे बर्दाश्त नहीं होता, हम जवाब देते। और गैबत में मोमिन की सबसे बड़ी जिम्मेदारी है वो सब्र, कि जिसके बाद जिस वक्त जो अमल इमाम चाहे सिर्फ वही काम। देखिए मैं उस ग्रुप की बात नहीं कर रहा जो यूट्यूब को इस वक्त बेहतरीन सोर्स ऑफ इनकम समझ रहा, मैं कितने ही लोगों को जानता हूं, हत्ता बाज साहिबान इल्म को भी अपने बिजनेस बंद किए, अपने जॉब छोड़े, अपने काम छोड़े, बस वो यही आके यूट्यूब पर बैठ गए। जितने ज्यादा उनके फॉलोवर हैं, जितने ज्यादा क्लिक करने वाले हैं, उतने उनके डॉलर बन रहे हैं। उनका तो फायदा इसी में है कि ज्यादा से ज्यादा ऐसे सब्जेक्ट जेर बहस आए जो इख्तिलाफी हो तो ज्यादा लोग देखेंगे। लेकिन मैं उनकी बात कर रहा हूं जो बिल्कुल सिंसियर है, जो दीन को सर्विस देना चाह रहे हैं, जो मोहब्बत अहले बैत की वजह से तड़प उठते हैं जब किसी मासूम की शान में कोई गुस्ताखी करता, जिनके पास एक एतराज के 500 जवाब मौजूद। लेकिन सवाल यह है कि इमाम इस वक्त हमसे क्या चाहते हैं। ये एक बहुत लंबा सब्जेक्ट है, लेकिन चूंकि हुसैन इब्न रौह आज भी इतने काबिल एहतराम है कि जब हम समंदर में अरीजा खिदमत इमाम में पहुंचाते हैं तो किसी और का नाम नहीं लेते, हुसैन इब्न रौह का नाम लेते। उनकी सबसे बड़ी क्वालिटी है। चौथा इमाम ने कहा, करबला में तलवार चलाने का हुक्म था, अब तलवार चलाने की मैं इस वक्त इजाजत नहीं दे रहा। कुछ लोगों को इजाजत दी लेकिन हरेक को नहीं। मुख्तार हैं, जैद हैं, लेकिन हरेक को नहीं। सब्र करो जैसे हम सब्र कर रहे हैं। अब ये लोग, ये बच्चे, ये जवान जो करबला के वक्त पैदा भी नहीं हुए थे, बाद में पैदा हुए, तड़प के कहते हैं, मौला ये मजालिम हम सुनते, हमसे बर्दाश्त नहीं हो रहा, क्या इसका कोई रिवेंज नहीं लेगा? कहा, हाँ मेरा बेटा ये रिवेंज लेगा, वो आएगा, इसके बाद देखना हर जालिम को सजा मिलेगी। तो मौला वो कब आएगा? कहा, ये अल्लाह का राज है, अल्लाह जानता है, बस दुआ करो वो जल्दी आ जाए ताकि करबला का रिवेंज जल्दी लिया जाए। अब ये जो नौजवान जो अपनी जान देने के लिए आए थे, तलवारें निकाल के लड़ने के, मरने के लिए आए, जब ये सुना तो हर एक ने दिल की गहराई से दुआ मांगी, जल्दी से इमाम जाहिर हो जाए और मैं इमाम की आर्मी को ज्वाइन करके करबला का रिवेंज लूं। चौथे इमाम ने फौरन रोक दिया, कहा मगर समझ जाओ मेरा बेटे का जाहिर होना मेरी दादी फातिमा जहरा की खुशी का सबब तो है, लेकिन जब मेरा बेटा जाहिर होगा उससे जस्ट बिफोर का टाइम पीरियड बहुत बहुत खतरनाक होगा। सारी जिंदगी अपने ईमान की हिफाजत करने वाला लास्ट मोमेंट में अपना ईमान खो देगा। वो टाइम पीरियड जब इमाम आने वाला है वो इतना इजी नहीं है कि जो जब तुम दुआएं कर रहे हो ना कि फौरन इमाम आ जाए तुम उनकी आर्मी को ज्वाइन करो, तो ये इतना इजी नहीं है। उनसे पहले सुबह का मोमिन शाम को मोमिन नहीं रहेगा, शाम का मोमिन नेक्स्ट मॉर्निंग का मोमिन नहीं। अपने हाथ में जलती हुई आग लेके खड़ा रहना आसान होगा, ईमान बचाना मुश्किल होगा। तो मौला क्या करे? चौथे इमाम ने इसका जवाब दिया, लेकिन उसका स्टार्ट यहां से कि एटलीस्ट रोजाना सुबह शाम ये दुआ पढ़ा करो, या मुकल्लिबल कुलूब सब्बित कल्बी अला दीनिक, जो मेरे दादा अली इब्ने अबी तालिब की दुआ, और फिर कुछ और चीजें बताएं, वो इंशाल्लाह डिस्कस होंगी बात की मजालिस में। तो अब ये बहुत मुश्किल मसला होता है अपने ईमान को बचाना हर दौर में, लेकिन आखिरी जमाने में तो मुश्किल तरीन सबसे अहम काम यही। आप अपने बिजनेस के प्रोटेक्शन के लिए इंश्योरेंस लेते होंगे, आप अपने घर की औरतें अपने जेवरात की हिफाजत के लिए लॉकर लेती होंगी, अपने बच्चों की हिफाजत के लिए आदमी बहुत से तरीके इख्तियार करता है। इन सबसे अहम है ईमान को बचाना, जो आखिरी जमाने का सबसे बड़ा प्रॉब्लम। जैसे आजकल कोरोना फैल गया है तो हर आदमी कोरोना की वजह से ज्यादा परेशान है, आखिरी जमाने में ईमान का कोरोना फैलेगा, ईमान को इफेक्ट करने वाला। तो अपने ईमान की हिफाजत बहुत जरूरी है। शाह अब्दुल अजीम हसनी 10th इमाम के पास गए और कहा कि मौला मैं चाहता हूं कि जो मेरा ईमान है वो कंप्लीटली आपको बता दूं, ताकि आप ये बता दें कि ये सही है, इसमें कोई चीज मैंने ऐड तो नहीं की है, या इसमें से कोई इंपॉर्टेंट चीज मैंने डिलीट तो नहीं की। ये कौन कह रहा है? जो सैयद ज़ादा है, जो औलादे फातिमा है, जो इमामों का सहाबी है, जो इतना बड़ा आलिम है कि 10वां इमाम लोगों को डाइवर्ट कर रहा है कि मेरे पास आने की जरूरत नहीं, वहां जाओ। वो इतना परेशान है कि जो मैंने अकीदे मेरे पास हैं ये सही अकीदे? हमारे यहां तो आजकल होम मेड अकीदे लोग इस्लाम में मिला देते हैं। बात बहुत लंबी है। तो अपने ईमान को बचाना, तो शाह अब्दुल अजीम हसनी ने जब अपने अकीदे बताए तो उसमें इमामत का अकीदा बताया। मौला अली से शुरू करके टेंथ इमाम तक आए कि मौला आप मेरे इमाम। टेंथ ने कहा मगर मेरे बाद मेरा बेटा भी इमाम बनेगा और उसके बाद उसका वो बेटा इमाम बनेगा जिसकी इमामत सबसे मुश्किल होगी। घबरा के शाह अब्दुल अजीम ने पूछा वो सबसे मुश्किल क्यों होगी? कहा इसलिए कि वो तो किसी को नजर ही नहीं आएगा, उसको तो बगैर देखे मानना पड़ेगा। शाह अब्दुल अजीम ने कहा तो मौला मैं अपने अकीदा इमामत में ये दो भी ऐड कर लेता हूं, आप तो मेरे जमाने के इमाम है, यहां तक तो मुझे मालूम था, अब आपका बेटा भी मेरा इमाम है और आपका पोता भी मेरा इमाम है। इस तरह वो पूरी रिवायत कंप्लीट हो। लेकिन शाह अब्दुल अजीम ने हमें मैसेज क्या दिया? अपने ईमान को चेक भी कराते रहो, ऐसा तो नहीं है कोई चीज तुमने इसमें बाहर से ऐड कर दी, ऐसा तो नहीं है कोई इंपॉर्टेंट चीज तुमने इसमें से डिलीट कर दी, और हर वक्त अपने ईमान को बचाओ, इसलिए कि ईमान की हिफाजत सबसे मुश्किल काम है। मोमिन पैदा होना ये इतना बड़ा कमाल नहीं है, मौत आए तो उस वक्त मोमिन होना चाहिए। वला तमूतुन्ना इल्ला व अंतुम मुस्लिमून, मौत आए तो उस वक्त इस्लाम होना चाहिए। देखिए हमारे यहां कोई अच्छा काम होता है लोग बिस्मिल्लाह से शुरू करते हैं, वो हदीस भी हर अच्छा काम बिस्मिल्लाह से करो, लेकिन अगर कभी काम के शुरू में गलती हो जाए और काम को आप एंड में जाके संभाल लें वो ठीक। मोमिन पैदा होके मुनाफिक मरना, जैसे शबस इब्ने रबई था लश्कर यजीद का आलमदार, पैदा मोमिन हुआ, मौत के वक्त दुश्मन अहले बैत बन गए। और एक हुर की मिसाल कि पैदा हुआ एक तरह से यजीदी माहौल, लेकिन जब वक्त आखिर आया तो ऐसा मोमिन हुआ कि इमाम मासूम भी जब हुर को सलाम करते हैं तो यही कहते बे अभी व उम्मी। ये मुहावरा है अरब का, लेकिन कितना बड़ा मुहावरा है कि मेरे माँ बाप तुम पे कुर्बान। हुर इब्ने यजीद रियाही बेहतरीन मिसाल कि स्टार्ट चाहे गलत हो जाए लेकिन एंड हमेशा अच्छा होना चाहिए। आज दो मुहर्रम का दिन अभी खत्म हुआ है, तीन की रात लगी, ये कौन सी रात है? ये मैदान करबला में सैदानियों की पहली रात है। हुसैन का काफिला जो मदीने से मक्के गया, मक्के से कूफे आ रहा है, रास्ते में मुस्लिम इब्ने अकील की शहादत की खबर मिली, उससे पहले मुस्लिम का सलाम मिला, और ये काफिला आगे बढ़ रहा है कि अचानक हुर ने आके रास्ता रोक लिया। फरजंद रसूल में आपको कूफे तो नहीं जाने दूंगा, और ये काफिले को डाइवर्ट करके करबला पहुंचाया गया। और करबला भी खास हुर के प्लानिंग में नहीं था करबला लाना, हुर का तो था कूफे नहीं जाने देना, अब ये काफिला चल रहा। हुर भी अब वेट कर रहा है कि इब्न ज़ियाद के पास मैसेंजर गया है कि मैं क्या करूं, कूफे का रास्ता तो रोक दिया है, अब क्या करूं? तो वहां से रिप्लाई आएगा, मगर इब्ने ज़ियाद के पास से रिप्लाई आने से पहले अल्लाह की तरफ से ऑर्डर आ गया। हुसैनी काफिला चल रहा है, चलते चलते एक मर्तबा हुसैन के घोड़े ने ठोकर खाई और रुक गया। ये वो घोड़ा है जो हुसैन के इशारे पे हरकत करता, आज ये आगे बढ़ने से इनकार कर रहा। हुसैन इशारों पर इशारा कर रहे हैं कैसे आगे बढ़। ये अजीब मंजिल जुलजना की। आज भी जब आप करबला की ज़ियारत को जाते हैं तो जो एक नहरे फरात का बचा हुआ टुकड़ा कहा जाता, जहां पे मकाम इमाम ज़माना है और थोड़ा आगे बाग इमाम सादिक, तो जहां मकाम इमाम ज़माना है तकरीबन ये जगह जहां जुलजना रुक गए। ये जुलजना का करबला में पहला दिन, वो भी बहुत बड़ा इम्तिहान बना, और जो जुलजना का करबला में आखिरी दिन था वो भी बहुत बड़ा इम्तिहान बना। करबला में पहला दिन था, हुसैन इशारा कर रहे हैं कि आगे बढ़, परवरदिगार का हुक्म है कि जुलजना तुझे यहां से आगे नहीं बढ़ना। कितना बड़ा इम्तिहान जुलजना का, वो हुक्म खुदा, वो हुक्म इमाम, उनके बीच में जुलजना। और जुलजना की जिंदगी का जो करबला में आखिरी दिन था वहां भी यही हुआ कि हुसैन घोड़े पे सवार है, कह रहे हैं आगे बढ़, और सकीना जुलजना की पिछली टांगों से लिपटी भी कह रही है कि आगे न बढ़। लेकिन आज तो पहला दिन, दो मुहर्रम सूरज डूबने के करीब एक मर्तबा ये काफिला रुक गया क्योंकि जुलजना रुक गया। हुसैन ने कहा बाद सवारी का जानवर बदलो, शायद ये थक गया। दूसरा घोड़ा लाया गया वो भी इसी तरह से ठोकर खाता है और आगे बढ़ने से इंकार करता है। एक एक करके 7 जानवर बदले गए। हुसैन जानते हैं इमाम वक्त है, इमाम मासूम है, लेकिन हुसैनी लश्कर तो नहीं जानता ना। हुसैन ने एक मरतबा कहा, कौन सी ये जगह जहां मेरी सवारी का जानवर आगे नहीं बढ़ रहा है? अरे करीब में कोई कबीला रहता है तो उसको बुला के लाओ। हबीब इब्न मुजाहिर का कबीला बनी असद जो आज भी करबला में हुसैन के दफन के लिए आता, वो करीब रहता था, वहां के लोग बुलाए गए, पहचान लिया उन्होंने, ये हुसैन नवासा रसूल। हुसैन ने कहा, ये बताओ इस जगह का नाम क्या? किसी ने कहा मौला इसको नैनवा कहते हैं, दूसरे ने कहा इसको गाजरिया कहते हैं, हुसैन ने कहा कोई और नाम भी होगा, किसी ने कहा इसे शत्तुल फिरात कहते हैं, कहा कोई और नाम भी होगा, किसी ने कहा इसे बाबुल की जमीन भी कहते हैं, कहा कोई और नाम भी होगा। एक एक नाम लिया जा रहा, सारे नाम खत्म हो गए। हुसैन ने कहा कोई और नाम भी होगा, कहा हमने तो इतना ही सुना। हुसैन ने कहा तुम्हारे कबीले में कोई बहुत बूढ़ा आदमी है? कहा कि हाँ मौला एक है जो इतना बूढ़ा है जो चल नहीं सकता। हुसैन ने कहा लेकर आओ। उठा के लाया गया। हुसैन ने कहा कि तुमने इस जमीन का कोई और नाम भी सुना? कहा कि अपने बुजुर्गों से सुना था, लेकिन फिर ये नाम लेना हमने बंद कर दिया, इसका एक नाम करबो बला भी है, वह करबला का नाम सुनना। हुसैन ने कहा बास सवारियां बिठा लो, खेमे लगा दो, बीबियों को खेमे में पहुंचा दो। वो बूढ़ा तड़प के कहता है फरजंदे रसूल ये आप क्या गजब कर रहे हैं, हमने अपने बुजुर्गों से यह भी सुना कि कोई नबी यहां से नहीं गुजरा, कोई नबी ज्यादा यहां से नहीं गुजरा, मगर यह कि उसके जिस्म से खून जारी हुआ। कल की रिवायतें आपने सुनी। एक बार हुसैन कहते हैं कि तुमने खाली ये सुना, मुझे तो ये भी पता है कि इस सरजमीन के कौन से हिस्से में किसका खून बहेगा। ये वो जगह है कि जहां के लिए ही अल्लाह ने हमें पैदा किया है, यहीं पे हमारा खून बहेगा, यहीं पे हमारे जवानों के लाशें उठेंगे, खेमे लगा दो। इधर खेमे लगाए जा रहे, हुसैन ने कहा अपने सरदारों को बुलाओ। सरदार बुलाए गए। हुसैन ने कहा मैं ये जमीन खरीदना चाहता हूँ। सरदारों ने हाथ जोड़े, कहा मौला आप हमारे मेहमान हैं, खरीदने की क्या जरूरत है, जब तक दिल चाहे रहिए। हुसैन ने कहा नहीं, ये चंद दिनों की बात नहीं है, अब तो हमें कयामत तक इसी सरजमीन में रहना है, जो इसकी कीमत है वो हम देंगे, मगर दो शर्तें हैं। दो कल जो परसों जो एक जुमला मैंने कहा था, परसों का जुमला आज फिर रिपीट हो रहा है दूसरे अंदाज से। हुसैन ने कहा मगर दो शर्तें हैं। पहली शर्त ये है कि जब लश्कर यजीद चला जाए, हमारे लाशें जलती रेती पे पड़े हो तो आना और आकर हमारे लाशें दफन कर जाना, और दूसरी शर्त यह है कि कयामत तक हमारा कोई जाहिर अगर यहां जियारत के लिए आए तो 3 दिन उसे हुसैन का मेहमान बना के रखना। मैंने चांद रात के मजलिस में अर्ज किया था ना, ये करीम इब्ने करीम है, अपनी शहादत की जगह पे हमारा ख्याल मेहमान आ जाए। इधर ये बातें हो रही हैं, उधर जैनब ने कहा अम्मा फिजा जरा भैया को बुला के तो लाना। हुसैन बुलाए गए। जैनब क्या बात है, इस वक्त क्यों बुलाया? कहा भैया ये कौन सी जमीन में आके ठहर गए हो? जब से मैं खेमे में आई हूं मुझे किसी बीबी के रोने की आवाज आ रही है। एक बार हुसैन सर झुका के कहते हैं ज़ैनब बहन शायद तुमने नहीं पहचाना, ये अम्मा फातिमा हैं और इसलिए रो रही हैं कि यही तो करबला की जमीन है जिसके लिए बाबा और अम्मा ने तुम्हें भी बताया मुझे भी बताया। लेकर कौन आया है? हुर लेके आया है। कितना बड़ा मुजरिम है, हुसैनी काफिले को करबला लाता है और उसके बाद फिर खत पे खत भेज रहा है इब्ने ज़ियाद को, हुसैन आ गए हैं हमारे काबू में हैं, फौजों पे फौजी आ रही हैं। 7 मुहर्रम को उमर साद के खेमे में मीटिंग होती है, हुसैनी बच्चों पे पानी बंद किया जाएगा। और भी उस मीटिंग में शरीक है, अभी तो ये सरदारों में से एक सरदार है ना। अरे 9 मुहर्रम की सेपहर को जंग शुरू हो गई, जिहाद शुरू हो गया, उमर साद ने पहला तीर भी चला दिया और अब तक उमर साद की फौज में है। अगर अगर उस मौके पे हुसैन अब्बास को भेजकर एक रात की मोहलत ना लेते और वही जंगे करबला चलती तो और उमर साद ही की सिपाहियों में शामिल होता ना। मगर आशूर की सुबह आई और एक बार हुर को यह एहसास हुआ कि मैंने कितनी बड़ी गलती कर दी है, नवासा रसूल को लेके यहाँ पे आया, फरजंदे फातिमा को लेके यहाँ पे आया, सामने खेमों से 3 दिन के प्यासे बच्चों की अलतश की आवाजें आ रही हैं। एक मरतबा हुर ने अपने साथी से कहा बहुत बड़ी गलती की है, मैं अपना गुनाह माफ कराने हुसैन की बारगाह में जा रहा। साथी ने कहा क्या हिमाकत और बेवकूफी कर रहे हो, इतना बड़ा गुनाह किया है तुझे कोई माफ नहीं कर सकता, इधर بھی جا رہا ہے ادھر بھی تجھے قبول نہ کیا جائے گا، مگر حر کہتا ہے کہ نہیں، مجھے یقین ہے یہ رحمت للعالمین کا بیٹا ہے، یہ مجھے قبول کرے گا۔ اور یہ کہے کہ حر اپنے غلام اور بیٹے کو لے کے چلا، ادھر حسین کی فوج نے دیکھا ہورا رہا ہے، ہر ایک پہچانتا اسی نے ہمارا راستہ روکا تھا، یہی ہمیں کربلا لایا تھا، اسی نے ابن زیاد کی فوجیں منگوائی تھی، یہی پانی بند کرنے کی میٹنگ میں شریک تھا۔ ایک بار ساری فوج تیار ہو گئی، حبیب نے ساتھیوں سے کہا سنبھل جاؤ، ایسا نہ ہو کہ یہ حملہ کرے شہزادوں کو نقصان پہنچ جائے۔ عباس نے کہا بنی ہاشم کے جوانوں آقا کو گھیرے میں لے لو، ایسا نہ ہو یہ اچانک حملہ کرے۔ کتنا خیال ہے، اور اے عباس اے حبیب، عصر عاشور حسین پکار پکار کے کہہ رہے ہیں کہ ارے ہے کوئی میری مدد کرنے والا جو آ کے میری مدد کرے۔ اور ادھر ہر تھوڑے فاصلے پہ آ کے رک گیا، جیب سے رومال نکالا، دونوں ہاتھ باندھے اور ایک مرتبہ کہا کہ اختاط ابن رسول اللہ، اے رحمت للعالمین کے بیٹے، کیا کائنات کا سب سے بڑا مجرم تیری بارگاہ میں آ سکتا ہے؟ وہ اتنا سننا تھا۔ حسین نے کہا بھیا حبیب اپنے سپاہی روکو، بھائی عباس اپنے سپاہی روکو، میرا مہمان آیا ہے، میں استقبال کے لیے جاتا ہوں۔ اور یہ کہہ کہ حسین آگے بڑھے، حر کے قریب گئے، ابھی گھوڑے سے اترے بھی نہیں ہیں، حر اتنا بے چین ہے، اپنا سر حسین کے پیروں پہ رکھ دیا، کچھ نہیں کہہ رہا، صرف دو جملے کہہ رہا ہے، اختاط ابن رسول اللہ، رسول کے بیٹے، میں نے بڑی خطا کی ہے، اور تجھے تیری ماں فاطمہ کا واسطہ میری خطا کو معاف کر دے۔ حسین گھوڑے سے اترے، حر کو گلے سے لگایا، یا حر انت اخی فی الدنیا والآخرہ، اے حر تو اس دنیا میں بھی میرا بھائی ہے، آخرت میں بھی میرا بھائی ہے، یہ کہہ کے گلے سے لگایا۔ پھر دو بہت عجیب جملے حسین نے بھی کہے، پہلا جملہ یہ کہا حر میں بہت خوش ہوں، اور حر میں بہت غمگین ہوں، حر میں بہت غمگین ہوں، حر میں خوش ہوں اس بات پر تو باطل کو چھوڑ کے حق پہ آ گیا، تو اندھیرے کو چھوڑ کے نور میں آ گیا، لیکن میں غمگین اور پریشان اس لیے ہوں، کل میرا دشمن بن کے آیا تھا تو تجھے بھی پانی پلایا تھا، تیری سواری کے جانور کو بھی پانی پلایا، آج میرا مہمان بن کے آ رہا ہے، اور حسین ایک کوزہ آپ تیری خدمت میں پیش نہیں کر سکتا۔ اور جیسے غیرت مند کے لیے یہی جملہ کافی تھا، تڑپ کے کہا مولا بھائی یہی اپنا گناہ معاف کرانا ہے، پہلے مجھے مرنے کی اجازت دیجئے، نہیں مجھ سے پہلے میرا بیٹا مرنے جائے گا۔ اور اس کے بعد حسین نے کہا حر عام حالات ہوتے میں کبھی اجازت نہ دیتا، لیکن آج سب کو مرنا ہے، کوئی پہلے مرے گا کوئی بعد میں مرے گا، جا میں نے تیری خواہش پوری کی۔ حر کا بیٹا آگے بڑھا، حر نے آواز دی بیٹا ایسا جہاد کرنا کہ اپنے خون سے اپنے باپ کے گناہ کو معاف کرا دینا۔ حر کے بیٹے نے جہاد کیا، تھوڑی دیر گزری، حر کا بیٹا گھوڑے سے زمین کربلا پہ گرا، ایک بار آواز دی یا ابتا ادرکنی، بابا میری مدد کو آئیے۔ حر بہرحال ہے تو باپ نا، بیٹے کی فریاد سنی تڑپ گیا، اپنی جگہ سے کھڑا ہوا، بیٹے کی جانب جانا چاہتا ہے، حسین نے روک لیا، کہا کہ حر نہیں نہیں تو نہ جا۔ ایک بار حر کہتا ہے مولا بس اتنی اجازت دیجئے بیٹے کے سرانے پہنچ جاؤں۔ کہا ٹھہر جا، رک جا، تو میرا مہمان ہے، آرام کر، میں تیرے بیٹے کو لے کے آتا ہوں۔ اور سن حر ایک بات کو یاد رکھ، بوڑھے باپ کبھی جوان کے لاشوں پہ نہیں جاتے ہیں، بوڑھے باپ کبھی جوان کا لاشا نہیں اٹھاتے ہیں۔ یہ کہہ کے حر کو بٹھا دیا۔ میں میرا آخری جملہ، مولا جب حر کا جوان بیٹا گھوڑے سے گرا تو بوڑھے باپ کو یہ کہہ کے روک دیا گیا، اور جب آپ کا علی اکبر گھوڑے سے زمین کربلا پہ گرا تو کس طرح سے یہ بوڑھا باپ 18 سال کے شبیہ رسول خدا اکبر کا لاشا اٹھا کے لایا ہوگا۔ اجرکم اللہ، پروردگارا میرے مظلوم آقا کی اس مہربانی کا واسطہ اور رحمت کا واسطہ، حر جیسے گناہگار کی خطا بھی کتنی جلدی معاف کر دی۔ ہم میں سے جتنے بھی صاحبان ایمان ہیں، مجھے ہم سب کو حسین مظلوم کی یہ رحمت عطا فرما، ہمیں دنیا اور آخرت کی ہر پریشانی سے محفوظ فرما، غم حسین کے سوا ہمیں ہر غم سے نجات دلا۔ خداوندہ دنیا کے موجودہ حالات میں دنیا کے تمام انسانوں کو اس کورونا ڈیزیز اور تمام پریشانیوں سے محفوظ فرما۔ پروردگارہ ہمیں بھی حر کی طرح سے جذبہ عطا فرما کہ اگر دین اور اہل بیت کو ضرورت ہو اپنے ہاتھ سے اپنے جوان کو پہلے قربان کریں۔ خداوندہ ہمارے تمام مرحومین کی مغفرت فرما، اور جو مومنین کسی بھی پریشانی میں مبتلا ہے مشکل کشا کا واسطہ ان کی مشکل کشائی فرما، اور ان مظالم کے انتقام کے لیے اپنی آخری حجت امام زمانہ کے ظہور میں تعجیل فرما، اور غیبت میں ہمیں اپنی ذمہ داری ادا کر کے بعد ظہور امام کی فوج کا سپاہی بننے کی توفیق عطا فرما۔ ربنا تقبل منا انک انت السمیع العلیم۔
عباس یا عباس، عباس
یا عباس،
لب پر تھی زینب کی فغائیں یا عباس،
عباس
یا عباس، چھنتی ہے دکھیوں کی ردائے یا عباس،
عباس یا عباس،
عباس یا عباس،
یا عباس، عباس یا عباس۔
اے میرے غازی، اے میرے یاور راجاؤ، دریا سے عباس دلاور آ جاؤ، اے میرے غازی، اے میرے یاور آ جاؤ، دریا سے عباس دلاور آ جاؤ، سہ نہیں سکتے اور ظفائے یا عباس،
عباس یا عباس، یا عباس، عباس یا عباس، یا
جوار سچ ماہ کی تربت پر، مقتل میں اب اہل حرم کی غربت پر، لاش جوار سچ ماہ کی تربت پر، مقتل میں اب اہل حرم کی غربت پر، پھیلی ہے ہر سمت فضائے یا عباس،
عباس یا عباس، یا عباس، عباس یا عباس۔
پیر و جوار گود کے پالے چھوٹ گئے، حوصلے سارے تم جو نہیں تو ٹوٹ گئے، پیر و جوار گود کے پالے چھوٹ گئے، حوصلے سارے تم جو نہیں تو ٹوٹ گئے، دائر مدد ہم کس کو پکارے یا عباس،
عباس یا عباس، یا عباس، عباس یا عباس، یا عباس۔
اے میرے غازی، اے میرے یاور آ جاؤ، دریا سے عباس دلاور آ جاؤ، اے میرے غازی، اے میرے یاور آ جاؤ، عابد کو دروں سے بچانے آ جاؤ، مجبوروں کی سن لو صدائے یا عباس،
عباس یا عباس، یا عباس، عباس یا عباس، یا عباس۔
تیرا کرم رہتا ہے صدا غم خاروں پر، کہہ دے رجا شبیر کے ماتمداروں پر، تیرا کرم رہتا ہے صدا غم خاروں پر، کہہ دے رجا شبیر کے ماتمداروں پر، سایہ فگن ہے تیری وفا اے یا عباس،
عباس یا عباس، یا عباس، عباس یا عباس، یا عباس۔
لب پر تھی زینب کی فغائیں یا عباس،
عباس یا عباس، یا عباس،
چھنتی ہے دکھیوں کی ردائیں یا عباس،
عباس یا عباس، یا عباس،
صدائے ہے جس طرف نظر ڈالے قافلے ہزاروں ہے،
یا حسین، یا حسین، یا حسین، یا حسین،
یا حسین،
یا حسین، یا حسین، یا حسین۔
قافلوں کے سینوں میں، درد کے سفینوں میں، اشک خون کے دارے دور تک علم سارے،
یا حسین، یا حسین، یا حسین، یا حسین، یا حسین۔
یہ کروڑ ہا انسان دیکھ تو علی کی جان تیرا غم ہے گڑیاں ان کی کربلا منزل ہے ہتیلیوں پر دل چھیک ہر ہر ایک مشکل ایک صدا لبوں پر ہے تیرا غم رہے آبا اے حسین زندہ باد
اے حسین زندہ باد
اے حسین
زندہ باد
اے حسین
زندہ باد
مولانا مولانا
یا حسین
مولانا
یا حسین
مولانا
یا حسین
زندہ باد یا حسین زندہ باد
یا حسین
زندہ باد
یا حسین
اے زندہ باد عرش کربلا مولانا
یا حسین
مولانا
یا حسین
مولانا
یا حسین
مولانا
یا حسین
دین حق کا پاسبان رسول حق کا ترجمان حسینیت کا صاحباں محبتوں کا آشیاں تو نبی خضیب و زین ہے تو علی کا نور عین ہے فاطمہ کا دل کا چین ہے لا الہ
یا حسین
دیپنا
یا حسین
زندہ باد
یا حسین
زندہ باد
یا حسین
زندہ باد عرش کربلا مولانا
یا حسین
مولانا
یا حسین
مولانا سلام شاہ کربلا تو ارادہ خدا بڑا بلند حوصلہ نہیں حسین دوسرا کبھی کہیں نہ تیرا سر جھکا بلند تھا بلند یہ سر رہا حسین عزتوں کا بادشاہ مرحبا
یا حسین
چھا گیا
یا حسین
زندہ باد
یا حسین
زندہ باد
یا حسین
زندہ باد عرش کربلا مولانا
یا حسین
مولانا
یا حسین
مولانا
یا حسین
مولانا
یا حسین
پکار قافلہ حسین نے جو یہ کہا سفر ہے اب یہ موت کا ہر ایک رفیق بول اٹھا نہیں ہے کوئی موت کا خطر حسین جب ہمارا ہم سفر اجل ملائے ہم سے کیا نظر رہنما
یا حسین
پیشوا
یا حسین
زندہ باد
یا حسین
زندہ باد
یا حسین
زندہ باد عرش کربلا مولانا
یا حسین
مولانا
یا حسین
مولانا
یا حسین
مولانا
یا حسین
کاروا یس رب سے سوئے کربلا ایک کاروا رخصت ہوا سر پہ علم سایا فگن غازی کی آتی ہے صدا پہلا سفر زینب کا ہے سنسانی کر دو راستہ دبدبا کیا لوگ ہے قرآن ما صلی اللہ آیات کا مشکو ولم من کانشا عباس میر کاروا
کاروا کاروا عباس میر کاروا 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 عباس میر کاروا
اللہ کے پیارے ہے یہ آل نبی سارے ہے یہ قرآن کے پورے ہے یہ کونین کے تورے ہے یہ زیر قدم ہے آسماں عباس میر کاروا
کاروا کاروا عباس میر کاروا 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 عباس میر کاروا
کوئی شبی اے مصطفیٰ کوئی حسن کا دل ربا ہے کوئی آگ سے سیدہ شبیر کا یہ قافلہ تھامے علم جو ہے جوا عباس میر کاروا
کاروا
لو آ گیا اس کالم غازی جسے کہتے ہیں ہم کہتے چلو یہ دم بدم عباس میر لشکرم باب الحوائج مہربا عباس میر کاروا
کاروا